السلام علیکم ورحمۃ اللہ. اذان دے دیں. اشهد ان لا اله الا الله وحده لا شريك له واشهد ان محمدا عبده ورسوله اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين بسم الله الرحمن الرحيم والسماء ذات البروج واليوم الموعود وشاهد ومشهود قتل أصحاب الأخدود النار ذات الوقود إذ هم عليها قعود وهم على ما يفعلون بالمؤمنين شهود وما نقموا منهم إلا أن يؤمنوا بالله العزيز الحميد الذي له ملك السماوات والأرض والله على كل شيء شهيد إن الذين فتنوا المؤمنين والمؤمنات ثم لم يتوبوا فلهم عذاب جهنم ولهم عذاب الحريق إن الذين آمنوا وعملوا الصالحات لهم جنات تجري من تحتها الأنهار ذلك الفوز الكبير إن بطش ربك لشديد إنه هو يبدئ ويعيد وهو الغفور الودود ذو العرش المجيد فعال لما يريد چند دن پہلے صبح نماز فجر کے بعد تلاوت کے دوران جب میں حکایت کے اس ٹکڑے پہ پہنچا قالوا انا للہ و انا الیہ راجعون تو بڑی شدت کے ساتھ جیسے ایک خیال میخ کی طرح دل میں گڑ جائے یہ القاء ہوا کہ کوئی ایسی خبر پہنچنے والی ہے جس کے نتیجے میں مجھے خدا نے تلقین فرمائی ہے کہ ہاں حضرت صلی اللہ علیہ وآلہ وسلم اور آپ کے غلاموں کا اسوہ اختیار کرتے ہوئے انا للہ و انا الیہ راجعون پڑھوں اور اس کے مضمون کی طرف متوجہ ہوں چنانچہ اسی رات عبد الباقی ارشد صاحب کے ذریعے شیخو پورے سے وہ اطلاع ملی جس میں بتایا گیا کہ ایک واقعہ ایسا ہوا جس کے نتیجے میں چک 563 گاف بے تحصیل جڑاں والا میں دشمنان احمدیت نے احمدی گھروں کو اوپر حملہ کیا ان کو لوٹا ان کو آگیں لگائیں اور اس کے بعد ان کا ارادہ اب ننکانہ صاحب میں بھی اسی قسم کی کاروائیاں کرنے کا ہے دو دن کے بعد پھر وہ ننکانہ صاحب کی اطلاع مکرم چوہدری انور حسین صاحب نے دی جس کی تفصیل آپ کو معلوم ہو چکی ہے سوائے تین گھروں کے جن کا شریروں کو علم نہیں ہو سکا باقی تمام گھروں کو یا آگ لگا دی گئی या उनके सामान निकाल कर लूट लिए गए और आग लगा दी गई और या मुनहदिम कर दिए गए। मस्जिद को भी मुनहदिम कर दिया गया और आग लगाई गई और मस्जिद के साथ जो मस्जिद के खादिम का क्वार्टर था उसके साथ भी यही सलूक किया गया। आग लगाने के वक्त उन्होंने ये एहतियात की कि दूसरा लिटरेचर और दूसरा सामान एक तरफ ढेरी करके उसको आग लगाते थे और कुरान करीम को अलग ढेरी करके उसको आग लगाते थे। इस वाकया का पस मंजर यह है, यानी एक फौरी जो जाहरी पस मंजर है वो ये है कि 1963 गाफ बे में मुअल्लिम ने मस्जिद की सफाई की गालिबन रमजान के ख्याल से और जो पुराने कागजात ऐसे थे उनको तलफ करने की जो जिनकी जरूरत नहीं थी उनको तलफ करने की खातिर एक जगह ढेरी करके उनको आग लगाई। वहां एक ऐसा शख्स जिसके वालिद अहमदी हो चुके हैं और वो अपने वालिद के अहमदी होने के नतीजे में बड़ा मुश्तिल था, वो पहुंचा, उसने उससे पूछा, उन्होंने बताया कि ये वाकया है। उसने उसी वक्त वावेला मचा दिया और सारे गांव को इस बात की तरफ मुतवज्जे किया कि अहमदी कुरान करीम को आग लगा रहे हैं। चुनाचे उसके बाद सोचे समझे मंसूबे के मुताबिक उस गांव से नहीं बल्कि ननकाना साहिब ही से चंद पेशावर इस मिजाज के इस कुमाश के लोगों को इकट्ठा करके और बाद दूसरे देहात से बाकायदा गांव पर हमला किया गया और एक छोटी सी क़यामत सुग़रा वहां टूट पड़ी। फिर जो वाकया इसके बाद ननकाना साहिब में हुआ है उसमें अब जो ताज़ा तफसील आई है उसके मुताबिक ये बात काबिल तवज्जो है जो गालबन पहले आपके इल्म में नहीं कि DSP असलम लोधी साहब पुलिस की सरकर्दगी में खुद अवाम को साथ लेकर आगे लगवा रहे थे और एक तरफ AC साहब यही इसी शगल में मसरूफ थे और बाज़ दफ़ा वो खुद सामान निकाल के पुलिस वाले उनको पकड़ाते थे कि ये चीज़ रह गई है इसको भी ढेरी में डालो और आग लगाओ। जहाँ तक अवामुन्नास का ताल्लुक है मैंने पहले भी बारहा तवज्जो दिलाई है कि ऐसी बातों को सुनकर अमूमन अपनी कौम के खिलाफ अपने जज्बात को बेलुगाम नहीं होने देना चाहिए। उम्मते मोहम्मदिया में बदकिस्मती से बहुत सी कमजोरियां आ गई हैं लेकिन हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम का नाम ऐसा बबरकत है, वो कलाम जो आप पर नाजिल हुआ वो ऐसा बबरकत है कि गए गुजरे मुसलमान भी जो बेअमल हो चुके हों उनके अंदर भी शराफत की बहुत सी ऐसी कदरें बाकी हैं जो दीगर कौमों में बहुत शाज दिखाई देती हैं। इश्तियाल की हालत में दीगर कौमों में औरतों की इज्जतों पर हाथ डाले जाते हैं और बहुत सी बेहयाइयों की बातें की जाती हैं और इंसान गिरकर बहीमाना सतह पर उतरकर उनको भी शर्मिंदा कर देता है, यानी जो जंगल के जानवर हैं उनसे भी आगे गुजर जाता है। लेकिन उम्मत मोहम्मदिया सल्लल्लाहु अलैहि वसल्लम पर कुरान की तालीम का और हज़रत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की तालीम का ये फैज़ है कि सख्त इश्तियाल की हालत में भी इंसानी शराफत की बुनियादी कदरें अक्सर लोगों में ज़िंदा रहती हैं और बाद लोग जो मुलायत से मगलूब हो चुके हैं उनके मुतल्लिक तो खुद हजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने यह फरमाया है कि शर्रो मन तहता अज़ीमिस समा, इसलिए उन पर यह इस्तिस्ना साबित नहीं आता, सादिक नहीं आता। लेकिन वहाँ की रिपोर्टों से भी पता चला है कि हमसायों ने और दीगर महल्लेदारों ने इस मौके पर इंसानी शराफत का सलूक किया, उनको सहारा दिया, वक्ती तौर पर उनकी रोज़ा कुशाई के लिए सामान मुहैया किए। जहाँ तक ननकाना साहिब का ताल्लुक है, ननकाना साहिब की जमात का ताल्लुक है, ये बात خاص طور پر قابل ذکر ہے کہ انہوں نے اپنے عظیم کردار سے اللہ تعالیٰ کے فضل سے حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی جماعت کا سر بلند رکھا ہے. کوئی بھاگ کر کہیں نہیں گیا, اپنے جلے ہوئے ان عظیم مکانوں میں اپنے بچوں کو لے کر وہیں بیٹھ رہے ہیں اور کلیتاً دشمن کی اس کوشش کو رد کر دیا ہے کہ جماعت احمدیہ کی بزدلی دیکھیں اور ان کو اپنے منظم مکانوں اور جلے ہوئے مسکنوں سے اجاڑ کر باہر نکال دیں. انہی جگہوں پہ اسی جگہ وہ بیٹھ رہے, اور جیسا کہ میں نے جماعت کو ان حالات میں تلقین کی ہوئی ہے, صبر کا کامل نمونہ دکھایا, یہاں تک کہ دوسرے دن جب باہر کی جماعتوں سے لوگ وہاں پہنچے ہیں تو اگرچہ فوری طور پر ان کی مدد کا انتظام جماعت کی طرف سے کیا گیا, لیکن یہ معلوم کر کے بہت خوشی ہوئی کہ مقامی دوستوں نے انسانی قدروں کو مرنے نہیں دیا اور بہت ہی بعض جگہ تو غیر معمولی شفقت اور رحمت کا سلوک کیا ہے. یہ میں اس لیے آپ کو بتانا چاہتا ہوں کہ واقعات ایسے ہیں جو جذبات میں ایک قیامت مچا دیتے ہیں, اور جتنی محبت احمدی کو احمدی سے ہے اس کی کوئی مثال دنیا میں نظر نہیں آتی. دنیا کے کونے کونے میں, زمین کے کناروں تک جب یہ خبر پہنچی ہے یا پہنچے گی, تو اس طرح جماعت کرب میں مبتلا ہو جائے گی جس طرح ان کے عزیز ترین پیاروں رشتہ داروں کو کسی نے ظلم کا نشانہ بنایا ہے. فاصلے کوئی حیثیت نہیں رکھتے, قوموں کے فرق کوئی حیثیت نہیں رکھتے, جغرافیائی تقسیمیں کوئی حیثیت نہیں رکھتی, ایک جماعت ہے محمد مصطفیٰ صلی اللہ علیہ وسلم کے غلامی کے صدقے ساری دنیا کی جماعت بھائیوں کی طرح ایک ہو چکی ہے. اس ضمن میں جہاں تک جماعت کے رد عمل کا تعلق ہے, پہلے ایک رد عمل میں بیان کرتا ہوں اور باقی باتیں بعد میں, جس کا مزید پس منظر بیان ہونے والا ہے اس کے بعد پھر بات کروں گا. ایک رد عمل تو وہی ہے جو جس کی تمہید میں باندھ چکا ہوں. جو الہی جماعتوں میں للہ محبت پائی جاتی ہے, اس کے نتیجے میں اگر ایک جز کو تکلیف پہنچے تو دوسرا حصہ اس تکلیف سے بھاگتا نہیں بلکہ اس کی طرف لپکتا ہے, اس عضو کی طرف جس کو تکلیف پہنچی ہے. زندہ نظام میں یہی ہر زندہ نظام میں یہ قدر مشترک ہے. زندگی کی جتنی بھی شکلیں دنیا میں موجود ہیں ان میں یہ بات آپ ہمیشہ مشترک پائیں گے کہ اگر جسم کے کسی حصے کو تکلیف پہنچتی ہے تو باقی جسم کا حصہ اس کو چھوڑ کر اس کی طرف پیٹھ نہیں کرتا بلکہ اس کی طرف بے اختیار لپکتا ہے. اور بعض دفعہ یہ رد عمل اتنا شدید ہوتا ہے کہ وہ محبت ہی مصیبت بن جاتی ہے, اور خون کا دوران اس تیزی سے اس موف حصے کی طرف جاتا ہے کہ اس کا زیادہ جانا تکلیف کا موجب بن جاتا ہے. چنانچہ بعض دفعہ پھر ڈاکٹروں کو ایسے چوٹ والی جگہ پہ اور موف جگہ پر برف کی پٹیاں کرنی پڑتی ہیں ٹھنڈا کرنے کے لیے کہ دیکھو اتنا تم زیادہ جوش نہ دکھاؤ, تمہارا یہ جوش تمہارے اس موف حصے کی تکلیف میں اضافے کا موجب ہے. بس اس حیثیت سے میرا بھی یہی کام ہے, ایک زندہ روحانی جماعت کے سربراہ کی حیثیت سے میں ان کے مزاج کو خوب سمجھتا ہوں. کبھی مجھے اس بات کی ضرورت پیش نہیں آئی, نہ کبھی آئے گی, کہ میں جماعت کو کسی واقعہ کے بیان کے بعد مشتعل کرنے کی کوشش کروں, ان میں ہیجان پیدا کرنے کی کوشش کروں. میرا کام ہمیشہ وہی ہوتا ہے جو ڈاکٹر معوف جسم کے معوف حصے کے لیے کرتا ہے, یعنی ایسے جسم کے معوف حصے کے لیے جس میں زندگی کی ساری قوتیں پائی جاتی ہیں. وہ بجائے اس کے کہ اس کو گرم کرے اس کو ٹھنڈا کرتا ہے, اسے سمجھاتا ہے, اس کو توازن دیتا ہے اور کہتا ہے کہ تمہارا یہ رد عمل مزید تکلیف کا موجب نہ بن جائے. بس اس پہلو سے جب ایک احمدی کا گھر جلا تو ساری جماعت اپنے گھر جلوانے کے لیے تیار بیٹھی, کوئی پیٹھ دکھا کر نہیں جا رہا. मुझे उनको समझाना पड़ रहा है कि अपने हृदय अमल को तवाजुन बख्शो और अपनी अपने जोश निकालने की खातिर दूसरों को तकलीफ में मुब्तला ना करो। इस पहलू से जो भी आखिरी फैसला होगा वो तो खूब गौर और फिक्र के बाद और मशवरों के बाद होगा कि जमात को आइंदा क्या रद्द अमल दिखाना है। लेकिन ये तो बहरहाल कती बात है कि हमारा रद्द अमल पुरानी तालीम के ताबे होगा और हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की उस्वा की रोशनी में ढाला जाएगा। अब मैं इसका कुछ और पस मंज़र इस वाक़या का आपके सामने रखता हूँ। ये कोई इत्तेफाकी अचानक होने वाला वाक़या नहीं है। जमात अहमदिया को अल्लाह ताला ने 100 साल तक बे इंतहा फजलों से नवाजा है। इतने करम फरमाए हैं, ऐसी रहमतों की बारिशें बरसाई हैं कि हम उन कतरों को गिनने का क्या सवाल, उनके शुक्र के अमूमी तसव्वुर से भी कासिर हैं। जिस रंग में शुक्र अदा होना चाहिए उसका हकीकत में हक अदा करना तो बहुत दूर की बात है। मैं ये कहता हूँ कि उसके तसव्वुर से भी हम कासिर हैं कि किस हद तक खुदा ने हम पर नाज़िल फ़ज़ल नाज़िल फरमाए और किस तरह हम शुक्र अदा करें। जैसा कि मैंने अपने पहले खुतबे में बयान किया था, मैं जब इसकी तफसीलात पर गौर करता हूँ तो महज एक बड़ी बड़े बयान के तौर पर नहीं कि ऊंची बात में ऊंचा दावा कर दिया जाए, ऊंची आवाज़ में ऊंचा दावा किया जाए, बल्कि जब मैं तफासिल पर गौर करता हूँ तो कुल्लियतन खुदा तआला के फजलों के तसव्वुर से मगलूब हो जाता हूँ। ना बयान की ताकत रहती है, ना तफसील से उनको सोचने की इस्तेआत रहती है। इसलिए इस जहाँ तक खुदा के फजलों का ताल्लुक है, जमात अहमदिया भी पूरी तरह उनसे शनासा नहीं है। इनफरादी तौर पर अहमदियों की ज़िंदगी में किस तरह बार बार अल्लाह ने फजल फरमाए हैं और रोज़मर्रा की आम जिंदगियों में कैसी गलतियों से उनको बचाया, कैसे गलतियों के की पादाश से महफूज रखा और कैसी कैसी मुसीबत के वक्तों में अल्लाह ताला की रहमत उनकी काम आई, ये तो हर अहमदी घर में गुजरने वाली रोज़मर्रा की दास्तानें हैं। हज़रत मसीह मौऊद अलैहिस्सलाम के वक्त में तो ये दास्तानें इस कसरत से थी कि छोटे छोटे बच्चों पर भी खुदा ताला की तरफ से सच्ची रोया ज़ाहिर होती थी, सच्ची रोया उनको दिखाई जाती थी। और जैसा कि मुहावरा है, बच्चे नबूवत करते थे, यानी अल्लाह ताला से खबरें पाकर आगे बयान किया करते थे। तो इसमें कोई मुबालगा नहीं है। दुश्मन को भी इस तफसील का तो इल्म नहीं, लेकिन कामयाबी से 100 साल गुजरने की इतनी तकलीफ है, इतनी तकलीफ कि ना आप खुदा के फजलों का तसव्वुर कर सकते हैं, ना दुश्मन की तकलीफ का तसव्वुर कर सकते हैं। और यह कोई नया वाकया नहीं, हमेशा से ऐसा ही है। क्योंकि हज़रत अक़दस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम के ज़माने में भी कलाम इलाही में ये बताया गया कि तुम क्या बातें कर रहे हो, अपनी तकलीफों का तुम्हें एहसास है, ये नहीं सोचते कि दुश्मन किस तकलीफ में मुबतला है, उसको तो आग लगी हुई है और तुम्हारी कामयाबियों की वजह से आग लगी हुई है। तुम्हें दुख दे देकर भी उसकी वो आग नहीं बुझती और एक जहन्नम है जो हल में मजीद का मुतालबा करती चली जा रही। बस वो आग जो 563 पर उगली गई या ननकाना के मासूम अहमदियों के घरों पर बरसाई गई, ये तो पता करें कि वो आग आई कहाँ से थी। उनके दिलों से निकली है, उनके दिलों से निकलकर उन पर लपकी, उन घरों पर लपकी है। उसने हमारे जायदादों के जाहिर को तो जलाया, लेकिन मैं आपको यकीन दिलाता हूं कि एक भी अहमदी नहीं है जिसके दिल पर वो आग लपक सकी हो। दिलों से खोलती हुई उगली है जैसे लावा उगल पड़ता है। और हमारे घरों के, हमारी जदादों के, हमारे बाद जिस्मों के जाहिर को तो उसने जलाया, लेकिन दिलों पर हमला करने की उसको तौफीक नहीं दी गई। दिल उस आग से मामून और महफूज हैं, क्योंकि जिस जिन दिलों में खुदा की मोहब्बत है और खुदा का प्यार है और बनी नौ इंसान की सच्ची हमदर्दी है, उनको कोई दुनिया की आग जला नहीं सकती। लेकिन उनको मैं ये मुत्तले जरूर करता हूं कि एक और आग है जिसका खुदा तआला ने जिक्र फरमाया है और वो दिलों पर लपकती है, वो इंसान की बनाई हुई आग नहीं है जैसे कि तुमने बनाई थी, वो खुदा की आग है। और अल्लाह ताला फरमाता है नारुल्लाहिल मूकदतुल्लती तत्तले वाला लफेला, खबरदार हम तुम्हें एक ऐसी आग से डराते हैं जो खुदा ने तैयार की है और वो जिस्मों पर नहीं वो दिलों पर लपकती है और दिलों को खाकस्तर कर दिया करती है। पहले भी तुम उसी आग में जल रहे हो, अब और भी ज्यादा अपने लिए उस आग को भड़काने के मजीद सामान कर रहे हो। इसलिए वो लोग जो नादानी और जहालत में ये काम कर रहे हैं उनकी हालत बजाते खुद काबिले रहम है। एक आग ने तो उनको जला रखा है, वही आग थी जो बाहर निकली है, लेकिन उनकी खातिर हम दुनिया में इस्लाम का पैगाम पहुंचाना तो छोड़ नहीं सकते। उनकी खातिर हम शाहराए इस्लाम की शाहराए तरक्की इस्लाम की राह पर कदम आगे बढ़ाना तो नहीं छोड़ सकते। इसलिए ये वाकयात खुद होंगे और भी होंगे और बड़े बड़े बद इरादे हैं जो हमारे इल्म में हैं, लेकिन जमात अहमदी आलमगीर इन अपने मजलूम भाइयों के लिए दिल में दर्द तो महसूस करेगी, इनके लिए दुआएं भी करेगी, हर कुर्बानी के लिए भी तैयार रहेगी, उनके दिल इनकी तरफ लपकेंगे, उनसे भागेंगे नहीं, ताकि उनकी तकलीफों में हिस्सा पाकर अपने लिए तस्कीन का सामान पैदा करें। उस जिंदा सेहतमंद जिस्म की तरह जो मऊफ हिस्से की तरफ लपकता है, उस तरह हमारे दिल हमारे जिस्म इन मजलूमों की तरफ लपकते रहेंगे और जब भी तौफीक मिलेगी हम इनकी तकलीफों में हिस्सा उठाकर हिस्सा लेकर अपने लिए तस्कीन कल्ब का सामान पैदा करेंगे, लेकिन जलन का नहीं। अहमदी दिलों को खुदा की आग से बचाया गया, महफूज रखा गया और मामून करार दिया गया, और कोई दुनिया की ताकत नहीं है जो अहमदी दिलों को जला सके। इसका दूसरा एक पस मंजर है, वो भी मैं जमात के सामने खोल कर बयान करना चाहता हूं। वो पस मंजर सियासी पस मंजर है। जमात अहमदिया पाकिस्तान में इस वक्त ब्लैकमेलिंग के लिए इस्तेमाल हो रही है। आहिस्ता आहिस्ता उस मुल्क में अखलाकी कदरों की भी कीमत उठती चली जा रही है, हर नेकी का तसव्वुर वहां मादूम होता चला जा रहा है, जुल्म और सफाकी बढ़ रहे हैं। इस हद तक बद अखलाकी की हालत है कि चंद दिन हुए अखबार में यह दर्दनाक खबर शाया हुई कि मेलादुन्नबी शबरात के मौके पर फैसलाबाद, जो इस वक्त जमात की मुखालफत में पेश शहरों में से है, फैसलाबाद में लोगों ने भंगड़े डाल के और नाच करके और नहायत ही खिलाफ इस्लाम हरकतें करके यहां तक के शराबें पी के शब बरात मनाई। ये उस मुल्क का हाल हो चुका है बदकिस्मती से। कराची शहर जलता है और बार बार जलता चला जाता है, एक मुसलमान दूसरे मुसलमान के गले भी काटता है और बल्कि जिंदा आग में जला देता है। हैदराबाद में जो वाकयात बार बार रोनुमा हो रहे हैं और पाकिस्तान के शहरों और गलियों से जिस तरह अमन उठ रहे हैं, बच्चे अगवा हो रहे हैं, हर किस्म के मजालिम को वहां खुली छूटी है, लेकिन कोई चीज इतनी अरजान है जितनी अहमदी की दौलत, अहमदी का माल, अहमदी की जान और अहमदी के जिस्म अरजान है। जब अहमदी का सवाल आए फिर तो जिस तरह नीलामी बोली जाती है उस तरह सियासी पार्टियां एक दूसरे से बढ़कर नीलामी बोलते हैं कि हम इससे ज्यादा जुल्म करने के लिए तैयार हैं, तुम क्या बातें कर रहे हो। असेंबलियों में मुकाबले होते हैं, हुए हैं कि तुम चीज क्या हो, तुम कहां तक जुल्म कर सकते हो जो हमने किए और जो हम करेंगे तुम्हारे तो ख्वाबो ख्याल में भी नहीं आ सकते। जिस मुल्क की अखलाकी कदरें ये हो, जिसकी सियादत का ये हाल हो कि दिवालिया पिट चुका हो, वहां ये तवक्को रखनी सियासत से और सियासी रहनुमाओं से کہ وہ اخلاقی قدروں کی بنا پر جماعت احمدیہ کی حفاظت میں کوئی قدم اٹھائیں گے بالکل ایک جھوٹا اور لغو خیال ہے. اسی لیے میں نے آغاز ہی میں جب یہ سیاسی تبدیلی پیدا ہوئی اپنے پہلے خطبے میں جماعت کو متنبہ کیا تھا. ایک پہلو سے خوشی کا وقت ہے, اس میں کوئی شک نہیں کہ ایک لمبے عرصے کے بعد ایک استبدادی آمریت کا خاتمہ ہوا ہے, اور جس رنگ میں ہوا اس میں چونکہ ہماری دعاؤں کا بھی دخل تھا, اس میں ہماری گریہ وزاری کا بھی دخل تھا, اس لیے اس پہلو سے ہمارے لیے خوش ہونا ایک طبیعی و فطری امر ہے. لیکن سیاسی افق پر جو نئے نقوش ابھر رہے ہیں ان کو دیکھ کر تم اپنی تقدیر کے فیصلے نہ کرنا, یہ نہ سمجھ لینا کہ صبح صادق آ گئی ہے. مجھے بڑی تفصیل سے میں نے جماعت کو سمجھایا کہ بہت سے اندھیرے ابھی باقی ہیں اور ہم نہیں کہہ سکتے کہ آئندہ کیا ہونے والا ہے. چنانچہ ان حالات پر نہ صرف یہ کہ باقاعدہ میں نے باریکی سے نظر رکھی بلکہ رابطہ رکھا, اور بار بار موجودہ قومی سیادت کو سمجھانے کی کوشش کی کہ بعض وہ بیوقوفیاں دوبارہ نہ کرنا جو پہلے حوصلہ زد ہو چکی ہیں, کیونکہ ان کے نتائج نہ صرف یہ کہ وہی نکلیں گے بلکہ اس دفعہ زیادہ بھیانک نکلیں گے. لیکن دراصل سیاست خود غرض ہوتی ہے, خواہ کتنا ہی ذہین اور فہیم سیاستدان ہو, سیاست کی اس بنیاد سے نہیں ہٹ سکتا, اسی پر قائم رہتا ہے, اسی پر اس کی سیاست کی عمارت تعمیر ہوتی ہے کہ سیاست خود غرض ہے. پس جس کی بنیاد میں خود غرضی ہو اس کی عمارت خواہ کتنی بلند ہو, کتنی تعلیم یافتہ دکھائی دے, کتنی ذہانت کے کمکھ میں روشنیاں وہاں جل رہی ہوں, یہ بنیاد بہرحال اپنا رنگ آخر تک بلندی کی انتہا تک پہنچا دیتی ہے, اور اس کی خود غرضی اس کی ہر اینٹ میں, اس کے سیمنٹ کے ہر حصے میں اپنا جلوے دکھا رہی ہوتی ہے. پس سیاست خود غرض ہے, اس کو یاد رکھیں. صرف پاکستان کی سیاست کا سوال نہیں, سیاست کا سوال نہیں, ہندوستان کی سیاست بھی خود غرض ہے, انگلستان کی سیاست بھی خود غرض ہے, امریکہ کی سیاست بھی خود غرض ہے, روس کی سیاست بھی خود غرض ہے. بس ایک سیاست سے دوسری سیاست کی طرف جماعت نہیں جا سکتی, ایک سیاستدان کو چھوڑ کر دوسرے سیاستدان کی طرف رخ اس امید میں نہیں کر سکتی کہ وہاں اس کو امن ملے گا اور وہاں اسے فیض نصیب ہوگا. اور یاد رکھیں کہ خود غرضی اندھی ہوتی ہے, اس لیے جب بظاہر بڑے بڑے تعلیم یافتہ سیاستدان انتہائی حماقت کی باتیں کر رہے ہوتے ہیں جو ایک عام سادہ مومن کو بھی نظر آ رہی ہوتی ہیں کہ یہ حماقت کی باتیں ہیں, تو دراصل وہ ساری حماقتیں خود غرضی پر مبنی ہوتی. یہ ایک ایسا تجزیہ ہے جس میں آپ کبھی کوئی تبدیلی نہیں دیکھیں گے. سیاستدان کی ہر غلطی خود غرضی پر مبنی ہوتی ہے, اور چونکہ خود غرضی اندھی ہے اس لیے اندھے کو تو دکھائی نہیں دیتا, اس کو تو اپنا ہاتھ نہیں دکھائی دے سکتا. یہ وہ پس منظر ہے سیاسی جس کے جلو میں یہ سب واقعہ ہوا ہے. پنجاب کی حکومت نے پہلے ملا کو اٹھانا شروع کیا اور بڑے زور کے ساتھ یہ اعلان کیے کہ ہماری سیاست ملا کی سیاست ہے اور ملا ہمارے ساتھ ہے, اور ملا نے بھی خوب خوب ان کی تائید کی. اور اسلام کو جیسا کہ ہمیشہ وہ ظلم کا نشانہ بناتے رہے ہیں, اب بھی ظلم کا نشانہ بنایا, اور یہ آواز اسلام کے نام پر اٹھائی کہ عورت سربراہ نہیں ہو سکتی. اس کے نتیجے میں مرکزی سیاست نے جو خود غرضانہ قدم اٹھایا وہ یہ تھا کہ انہوں نے دوسرے صوبے کا مولوی خرید لیا, اور ایسا مولوی خریدا جس کے اثرات اور ٹانٹے پنجاب میں بھی موجود ہیں اور کافی گہرے ہیں, یعنی ملتان میں بھی ان کا ہیڈ کوارٹر ہے اور ڈیرہ اسماعیل خان میں بھی ہے, اور ان کے ساتھ سودا بازیوں ہوئی جن کا انہوں نے کھلم کھلا اعتراف کیا, اور ان سودا بازیوں کے نتیجے میں یہ طے پا گیا کہ عورت کی سربراہی کا جو اسلامی تصور تم رکھتے ہو उससे दस्तबरदार हो जाओगे, यानी तुम रखते तो हो, तुम्हें कामिल यकीन है। ये कुरान करीम की यही तालीम है और रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसी पर जोर दिया कि औरत सरबरा नहीं हो सकती। और तुम ये कहते हो कि ऐसा मुल्क हलाक हो जाया करता है जिसकी सरबरा औरत होती है, लेकिन आओ हम सौदा करते हैं, तुम इस चीज से बाज आ जाओ और मुकाबले पर जितना अहमदी खून चाहिए, जितनी अहमदी इज्जतें चाहिए, जितने अहमदी सर चाहिए, वो सब तुम्हारे हजूर हाजिर हैं। यानी किसी की इज्जत का सौदा हो रहा है, उनको क्या फर्क पड़ता है। और इस तरह पंजाब के सामने उन्होंने एक बड़ा भारी जवाबी मसला खड़ा कर दिया। उन्होंने कहा अच्छा अगर तुमने अहमदियों की नीलामी बोलनी है तो हमसे नीलामी करके देख लो, तुम एक कदम जाओगे उनको मारने के लिए, हम 10 कदम आगे बढ़ेंगे। न तुम्हें कोई गैरत और है, ना हमें कोई गैरत है, ना तुम्हें कोई इज्जत, इंसानी इज्जत और इंसानी अखलाक और कदरों का कोई पास है, ना हमें कोई इंसानी इज्जतों और अखलाक और कदरों का पास है, इसलिए इस मुकाबले में तो हम तुमसे शिकस्त नहीं खा सकते। चुनाचे ये वो सौदा हुआ जिसके होते ही वो आग जो दिलों में बंद थी वो भड़क कर बाहर निकली है। और मजीद मंसूबे बनाए जा रहे हैं कि अहमदियों के लिए मसाइल खड़े करके तो मरकज पंजाब को नीचा दिखाए और पंजाब मरकज को नीचा दिखाने की कोशिश करे। हम ज्यादा सफाक और जालिम हैं और अहमदियों को जहां तक दुख पहुंचाने का ताल्लुक है हम तुमसे आगे बढ़ जाएंगे। यानी ये इरादे लेकर पंजाब कार्रवाइयां करे और यही इरादे बांधकर मरकज जवाबी कार्रवाई ये करे कि अच्छा इन अहमदियों को और भी हम मारते हैं। ये तो है इंसान की बनाई हुई तदबीर। जहां तक जमात अहमदिया का ताल्लुक है, मैंने आपको पहले भी बताया है कि जमात अहमदिया खुदा के नाम पर कोई सौदा नहीं कर सकते, नामुमकिन है। और खुदा ताला ने जो अपनी मोहब्बत हमारे दिलों में डाल दी है और अपने महबूब तरीन रसूल हजरत मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत हमारे दिलों में डाल दी है, वो ऐसी गहरी हमारे जात के साथ, हमारे वजूद के साथ व्यवस्था हो चुकी है कि हमारे वजूद का एक अनमिट हिस्सा बन गई है। उसे अलग करना हमारे कब्जे कुदरत में, हमारे इख्तियार में नहीं है। उस बर्थ मार्क की तरह जिसके मुतालिक मैंने एक दफा पहले भी आपको सुनाया था किस्सा कि एक बर्थ मार्क किसी खूबसूरत चेहरे पर था और वो खातून जिसके चेहरे पर वो बर्थ मार्क था उसका आशिक एक साइंसदान था। वो चाहता था कि वो चेहरा कामिल हो जाए और हर दाग और हर ऐप से पाक दिखाई दे। चुनांचे उसने सारी उम्र इस पर तहकीक की और तहकीक करने के बाद बर्थ मार्क दूर करने के लिए एक दवा ईजाद की और वो दवा उसने उस औरत को देनी शुरू की। जूं जूं कतरा कतरा उसके जिस्म में वो दवा सरायत करती जाती थी, वो बर्थ मार्क हल्का होता चला जाता था और हल्का और मध्यम पड़ता चला जाता था। यहां तक कि जब वो बर्थ मार गायब हो गया तो उस औरत की रूह भी कफ से उनसरी से प्रवास कर गई। ये खुलासा है उस कहानी का जो ये बताने के लिए ये लिखी गई कि बाज आदतें इंसानी फितरत का हिस्सा बन चुकी होती, उनको तो मिटा नहीं सकते, उनको मिटाना जिंदगी को मिटाने के मुतरादिफ हो जाया करता है। चुनांचे हजरत अकदस मोहम्मद मुस्तफ़ा सल्लल्लाहु अलैहि वसल्लम ने औरत की नज़ाकत और उसके नखरे का जिक्र करते हुए नहायत ही प्यारे रंग में फरमाया कि औरत पसली से बनाई गई है और पसली को तुम सीधा नहीं कर सकते, तोड़ सकते हो। बस बाद औरत के नखरे तुम्हें बर्दाश्त करने पड़ेंगे, बल्कि उनके साथ इस तरह रहना पड़ेगा कि उनको उनका लुत्फ उठाओ। उनकी कजी में भी एक हुस्न है और मिसाल कितनी खूबसूरत है पसली। पसली की कजी बदजेब दिखाई नहीं देती बल्कि उसका हुस्न ही उस खम में है जिसको खुदा तआला ने खास तकदीर के साथ बनाया है। तो हमारा तो बर्थ मार्क है आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम और खुदा की मोहब्बत, इसे किस तरह मिटाओगे? हमारे घरों को जला दो, हमारे जिस्मों को जला दो, हमारे अम्वाल लूट लो, हमारे औरतों बच्चों मर्दों को फना कर दो, मगर खुदा की कसम, मोहम्मद मुस्तफा के खुदा की कसम और कायनात के खुदा की कसम कि अहमदियत के दिल में जो मोहम्मद मुस्तफा और अल्लाह की मोहब्बत का बर्थ मार्क है उसको नहीं मिटा सकते। तुम्हें ताकत क्या, इस्तेआत क्या है कि इन दिलों तक पहुंच सको? तुम्हारी आगें जिस्मों तक जाकर खत्म हो जाएंगी। हां, दिलों तक पहुंचने वाली एक आग है जो खुदा जलाता है, और वो जब फैसला करेगा तुम्हारे दिल पर वो भड़काई जाएगी, तो कोई दुनिया की ताकत तुम्हें उस आग के असर से बचा नहीं सकती। इस सिलसिले में मैंने एक कुरान करीम की एक आयत चुनी है जो नमूनतन आपके सामने रखता हूं। मोमिन का ऐसे हालात में क्या रद्द अमल होता है, उसके ऊपर कुरान करीम ने मुख्तलिफ मौके पर मुख्तलिफ रंग में रोशनी डाली है। फरमाता है, फिरौन ने उन लोगों को धमकी दी जो मूसा पर ईमान ले आए थे और कहा, फलाउकत्तेअन्ना एदियकुम व अर्जुलकुम मिन खिलाफिन वला उसल्लिबन्नकुम फी जुज़ूइन नखले वला तालमुन्ना अय्युना अशद्दु अज़ाबं व अब्का, कि मैं तुम्हारे हाथ काट दूंगा और तुम्हारे पांव काट दूंगा मुखालिफ सिमतों से। यानी एक तरफ से तुम्हारे हाथ बाजू काटूंगा तो दूसरी तरफ से तुम्हारे पांव काट दूंगा, तुम्हारी टांगे काट दूंगा, और इस हालत में कुल्लियतन बेबस करके तुम्हें फेंक दूंगा। तुम होते कौन हो मेरी इजाजत के बगैर मूसा और उसके खुदा पर ईमान लाने वाले? ये फिरौनियत की आवाज जो है ये हमेशा हमेशा के लिए इसी तरह रही है और हमेशा इसी तरह रहेगी। खुदा और उसके भेजे हुओं पर ईमान लाने के लिए कौमों की इजाजत मतलूब बताई, कौमों की इजाजत का पाबंद किया जाता है, उन कौमों की इजाजत जो हाकिम हो और उन बादशाहों की इजाजत का पाबंद किया जाता है जो हाकिम वक्त हो। उनकी मर्जी के बगैर तुम कौन होते हो कि खुदा पर ईमान लाने वाले और खुदा के भेजे हुओं पर ईमान लाने वाले? ये सवाल था, दूसरों भी उठा था, आज भी उठा है, आइंदा भी उठता रहेगा। और खुदा की जमातें हमेशा इस सवाल से उसी तरह नबरदाजमा होती रहेंगी जिस तरह हजरत मूसा के वक्त में नबरदाजमा हुई थी। उसके जवाब में उनका जो रद्द अमल कुरान करीम ने महफूज फरमाया वो ये है, कालू लन्नो से रका अला मा जाना मिनल बय्यिनात वल्लज़ी फ़तरना फ़क़्ज़ मा अंतक़ाद। ऐ जाबिर बादशाह, हम हरगिज़ तुझे उन बय्यिनात के मुकाबले पर तरजीह नहीं देंगे जो खुदा तआला ने हमारे लिए भेजी, उन रोशनियों के मुकाबले पर जो खुदा ने नाजिल फरमाई है, हम हरगिज़ तुम्हें तरजीह नहीं दे सकते। वल्लज़ी फ़तराना, अपने रब के मुकाबले पर जिसने हमें पैदा किया हम कैसे तुम्हें तरजीह दे सकते हैं? फ़क़्ज़ मा अंतक़ाद, हमारा जवाब यह है कि फिर जो कुछ तू कर सकता कर गुजर। अगर यह सौदा है कि हम अपने ईमान को छोड़ दें तुम्हारी तकलीफों से बचने के लिए, तो फिर हमारा जवाब यह है कि फिर जो तकलीफें तुम्हारे तसव्वुर में आती हैं देते चले जाओ और देते चले जाओ, लेकिन खुदा की कसम हम अपने खुदा और उस नूर को नहीं छोड़ेंगे जो खुदा ने हमारे लिए नाज़िल फरमाया है। इन्नमा तख़्ज़ी हाज़िहिल हयातद दुनिया, बेवकूफ़ तू तो सिर्फ इस दुनिया की कज़ा और कदर पर कुछ कुदरत रखता है, सारी की सारी तो नहीं लेकिन कुछ ना कुछ। इन्ना आमन्ना बे रब्बिना लियग़फिर लना ख़ताया व मा अकरहतना अलैहि मिन सैर वल्लाहु खैरुन व अबका, हम तो अपने रब पर ईमान लाए हैं इस नीयत और इस ख्वाहिश के साथ, इन उम्मीदों के साथ कि वो हमारे गुनाह बख्श देगा और हमारी खताएं माफ़ फरमाएगा, और जो कुछ तू नाजायज बातों पर हमें मजबूर करता रहा है, यानी तेरा मुआशरा जो गंदा मुआशरा था जिससे हम निकल के आए हैं, जिसने हमसे जो गुनाह सरज़द हुए, जो गुनाह हमसे کروائے ہیں اس معاشرے نے ان کو سحر کے طور پر بیان فرمایا. سحر کا ایک معنی ہے جھوٹ. تو ایک جھوٹی تہذیب کے لیے قرآن کریم نے یہاں لفظ سحر استعمال فرمایا ہے, اور ان لوگوں کے ذکر میں فرمایا جو تھے بھی جادوگر. اس لیے قرآنی فصاحت و بلاغت کا کمال ہے کہ ان جادوگروں کے ذکر میں لفظ سحر ایک وسیع معنوں میں استعمال فرمایا. واللہ خیر و ابقا, تو تو باقی نہیں رہے گا, تیرے صرف وہی نشان باقی رہیں گے جو عبرت کے نشان بنا دیے جائیں گے. واللہ خیر و ابقا, اللہ بہتر ہے اور اللہ ہمیشہ باقی رہنے والا. بس ہم ایک عارضی فنا ہونے والی قدر کو کیسے ایک بہتر اور ہمیشہ باقی رہنے والی قدر کے مقابلے پر ترجیح دیں. اس کے ساتھ ہی قرآن کریم نے بعض کمزوروں کی باتیں بھی محفوظ رکھیں جو اپنے حضرت موسیٰ علیہ السلام سے شکوے کیا کرتے تھے. ان میں ایک یہ تھا, وقال قالوا اوزینا من قبل ان تاتینا ومن بعد ما جئتنا, کہ تیرے آنے سے پہلے بھی ہم تکلیف دیے گئے تھے, اب تو آ گیا ہے تو کون سا ہماری تکلیفوں میں کمی آ گئی ہے. ومن بعد ما جئتنا, تو آیا ہے تو ابھی بھی وہی تکلیف جاری ہے. بس دیکھیں کتنا نمایاں فرق ہے. ایک رد عمل یہ ہے جو شکووں اور شکایتوں کا رد عمل, کہ تو یہ مان کر تیرے آنے سے ہماری کون سے حالات اچھے ہو گئے ہیں, کیا بدلا ہے. پہلے بھی مصیبتوں میں مبتلا تھے, ابھی بھی مصیبتوں میں مبتلا ہے. اور ایک یہ رد عمل ہے جس کو میں نے بیان کیا, کیسا روشن اور کیسا عظیم شان, کیسا ہمیشہ کی زندگی پانے والا رد عمل ہے, جو کچھ تو نے کرنا کر گزر, ہم خدا اور آسمانی نور کو تیری خاطر چھوڑ نہیں سکتے, تجھے بقا نہیں ہے, تو فنا ہونے والی قدر ہے, اور خدا اور اس کے نور بقا باقی رہنے والی قدریں ہیں, اور پھر بہتر ہیں ہر لحاظ سے. اس لیے ایسے گندے سودے کی طرف میں نہ بلا. حضرت صلی اللہ علیہ وسلم کے زمانے میں بھی قرآن کریم نے ایسے ہی حالات بیان کر کے دو رد عمل محفوظ فرمائے ہیں. یعنی کلام الہی ہمیں ان رد عمل کی تفاصیل, رد عمل کی تفاصیل سے آگاہ فرماتا ہے. یہ دو مختلف قسم کے رد عمل ہیں. ایک تو وہ ہے قد یعلم اللہ, جس میں عذاب کے موقع پر جب غیر معمولی طور پر مشکلات کا سامنا تھا اور خطرات ہر طرف سے اور بڑے محیط خطرات مسلمانوں کو گھیرے میں لیے ہوئے تھے اور دن بدن قریب آتے چلے جا رہے تھے, اور ایسے حالات تھے کہ یوں لگتا تھا کہ اسلام کی صف لپیٹ دی جائے گی. اسلام کا تمام خلاصہ مدینے میں محصور ہو چکا تھا, اور تمام عرب کے جاہل اور جنگجو قبائل مدینے کو اپنے گھیرے میں لیے ہوئے تھے, اور یہ ارادہ کر کے آئے تھے کہ ہم واپس نہیں جائیں گے جب تک محمد مصطفیٰ صلی اللہ علیہ وسلم اور آپ کے غلاموں کو سفارشی سے کلیتاً مٹا نہ دیں. وہ یہ فیصلے کر کے آئے تھے کہ آج اس قضیے کو چکا دینا ہے, آج ہمیشہ کے لیے اس جھگڑے کو ختم کر دینا ہے. اس وقت خدا تعالیٰ فرماتا ہے بعض کمزور ایسے بھی تھے جنہوں نے کہا فیضا جال خوف و رایت ہوں ینظرون الیک, یعنی جن کی حالت یہ تھی, کہا نہیں, فیضا جال خوف و رایت ہوں ینظرون الیک تدور اعینہم کالذی یخشی علیہ من الموت, کہ جب وہ خوف کے دن آئے تو دیکھتا ہے کہ بعض ان میں سے تیری طرف اس طرح دیکھ رہے ہیں کہ ان کی آنکھیں خوف و حراس سے گھوم رہی ہیں. کلزی یخشا علیہ من الموت, اس طرح وہ گھوم گئی ہیں جس طرح جس ایسا شخص جس پر موت کی غشی تاری ہو تو اس کی آنکھیں پھر جاتی ہیں اور سفیدی دکھائی دینے لگتی ہے اور اس کی سیاہی کا مرکزی حصہ نظر نہیں آتا. یہ حالت ہو گئی تھی ڈر کے مارے ان لوگوں کی. اس کے مقابل پر فرمایا کچھ ایسے بھی لوگ تھے جنہوں نے کہا ولما ارى المؤمنون العذاب قالوا هذا ما وعدنا الله ورسوله وصدق الله ورسوله وما زادهم الا ايمانا وتسليما, کہ خدا کے ایسے بھی عظیم شان مومن بندے تھے کہ جب انہوں نے احزاب کو گروہ در گروہ حملہ آوروں کو اپنی طرف آتے دیکھا تو کہا یہی تو تھا جس کا خدا نے ہم سے وعدہ فرمایا تھا کہ تم ایسے ایسے خوفناک ابتلاؤں میں ڈالے جاؤ گے اور ان آزمائشوں میں سے گزارے جاؤ گے. اور صدق اللہ اور رسول, خدا کی قسم اللہ اور اس کے رسول نے سچ ہی فرمایا تھا. وما زادہم الا ایمانا و تسلیما, ایمان اور تسلیم کے سوا, سپردگی کے سوا ان کو اور وہ حملہ کسی اور چیز میں بڑھا نہ سکا. یعنی خوف کی بجائے وہ پہلے سے بھی زیادہ بہادر ہو گئے, اس عہد میں پہلے سے بھی زیادہ پختہ ہو گئے کہ وہ خدا کے حضور اپنا سب کچھ حاضر کر دیں گے, اور ان کے ایمان کو بھی عظیم شان تقویت ملی. پھر فرماتا ہے الذین استجابوا للہ والرسول من بعد ما اصابہم القرح للذین احسنوا منہم واتقوا اجرا عظیما, کہ کچھ ایسے بھی خدا کے پاک بندے اور عظیم انسان ہوا کرتے ہیں الذین استجابوا للہ والرسول من بعد ما اصابہم القرح, کہ دکھ اٹھانے کے باوجود, زخم کھانے کے باوجود پھر وہ آگے بڑھتے ہیں اور خدا اور رسول کی آواز پر لبیک کہتے ہیں, ان موت کو آنکھوں میں آنکھیں ڈال کر دیکھتے ہیں, دشمن سے گردند اٹھا چکے ہوتے ہیں, کوئی بات ان کو بھولی ہوئی نہیں ہوتی, تجربوں میں سے گزر کے آتے ہیں اور پھر کہتے ہیں ہاں اب بھی ہم لبیک کہیں گے اور اب بھی ہم لبیک کہیں گے. فرمایا یہ لوگ جو نیک اعمال کرتے ہیں اور تقوی اختیار کرتے ہیں اللہ تعالیٰ کی طرف سے ایک عظیم اجر ہے جو ان کے لیے لکھا گیا ہے. فرمایا الذین قال لهم الناس ان الناس قد جمعوا لكم فاخشوهم فزادهم ایمانا, ان کو لوگوں نے آ کے کہا کہ دیکھو لوگ تمہیں مٹانے کے لیے اکٹھے ہو گئے ہیں, قوم در قوم لوگ ہجوم در ہجوم لوگ تمہیں مٹانے کے لیے امڑ آئے ہیں. فاخشوهم, ان کا خوف کرو. فزادہم ایمانا, خوف ان کا خوف کرنے کی بجائے وہ ایمان میں اور بھی ترقی کر گئے. وقالوا حسبنا اللہ ونعم الوکیل, انہوں نے کہا اللہ ہی ہمارا حسیب ہے, وہی ہمارے لیے کافی ہے اور ہماری بہترین وکالت وہی کرے گا. پھر انہوں نے کہا قل, ان کو آن صلی اللہ علیہ وسلم نے خدا تعالیٰ کی طرف سے پیغام پا کر یہ سمجھایا قل لن یصیبنا الا ما کتب اللہ لنا هو مولانا وعلی اللہ فلیتوکل المؤمنون, یہ دیکھو ہمارے نصیب میں جو بھی دکھ ہیں اور جو تکلیفیں ہیں وہ بظاہر تم عائد کر رہے ہو, مگر ہم جانتے ہیں کہ خدا کی حکمت بالغہ نے انہیں ہماری اصلاح کے لیے اور ہماری بہتری کے لیے مقدر فرمایا ہے. اس لیے چونکہ ہم جانتے ہیں کہ خدا کے حکم کے بغیر ہماری تقدیر ڈھال نہیں جا سکتی, ہماری تقدیر تمہارے قلم نہیں لکھیں گے, تمہارے ظلم ہماری تقدیر نہیں بنانے والے, ہماری تقدیر تو آسمان پر بنتی ہے اور خدا نے بنانی ہے, اس لیے بالآخر خدا کی اجازت کے بغیر ہمیں دکھ پہنچ نہیں سکتے. بس اگر اس کی رضا یہی ہے کہ ہمیں دکھ پہنچے اس کی راہ میں تو ہمیں بنانے کے لیے وہ دکھ آئیں گے, بگاڑنے کے لیے نہیں آ سکتے, کیونکہ انسان کے بنائے ہوئے دکھ بعض دفعہ قوموں کو بگاڑ دیا کرتے ہیں, جن کا ان قوموں کو جن کے پیچھے خدا نہ ہو, لیکن وہ قومیں جن کی تقدیر خدا بناتا ہے ان کو کوئی دنیا کا دکھ بگاڑ نہیں سکتا. یہ وہ فلسفہ ہے جو اس میں بیان فرمایا گیا. قل هل تربصون بنا الا احد الحسنین, اور ان سے کہہ دے کہ کیا تم اس کے سوا ہم سے کیا توقع, کیا امید رکھ سکتے ہو کہ دونوں دو نیکیوں میں سے ایک نیکی تو تم ہم ضرور دے جاؤ گے, دو حسین چیزوں میں سے ایک چیز تم ہمارے لیے لے کے آئے ہو اور ان دو کے سوا تم اور چیز ہمیں دے نہیں سکتے, شکست ہم تم سے کھا نہیں سکتے, اس لیے یا تو غازی بن کے نکلیں گے اور وہ بھی حسن ہے, اور یا پھر خدا کی راہ میں شہید ہوں گے اور ہم اپنے مقصد کو پا جائیں گے, اور شہادت کے وقت ہر شہید ہونے والا فزت برب الکعبہ کا نعرہ بلند کرے گا کہ رب کعبہ کی قسم میں کامیاب ہو گیا. بس یہ دو نیکیاں جن کے لیے مقدر ہوں یہ ہے تقدیر الہی. یہ دکھ کی شکل میں آئے ہیں یا خوبصورت یا آرام کی شکل میں آئے ہیں, دونوں طرح یہ حسن ہی حسن ہیں. ان کے سوا تم ہمیں کچھ نہیں دے سکتے. لیکن ہم جو تمہارے متعلق خطرہ رکھتے ہیں وہ اور ہے, وہ اللہ تعالیٰ کی طرف سے آنے والے عذاب کا خطرہ ہے. بس وہ لوگ, وہ بیچارے بے وقوف اور جاہل جو یہ سمجھتے ہیں کہ خدا کے نام پر جو قومیں کھڑی ہوتی ہیں اور خالصتاً للہ دنیا کے مصائب برداشت کرنے کے لیے ایک غیر معمولی عزم اور حوصلہ پاتی ہیں, اور وہ پاتی ہیں اس لیے کہ وہ خود ان کے اپنے کسی کمال کا نتیجہ نہیں بلکہ اللہ کی طرف سے ان کو یہ توفیق عطا ہوتی ہے. ورنہ جن حالات میں کا ان کو سامنا کرنا پڑتا ہے, دنیا کی قوموں کو حوصلہ مل نہیں سکتا ان حالات میں. کوئی روشنی بظاہر دور دور تک دکھائی نہیں دیتی, نسل بعد نسل اپنے آپ کو اپنے ماضی کو مظلومیت میں سے گزرتا ہوا دیکھتی ہیں اور پھر آئندہ بھی دور تک ظلم کے سائے محیط دیکھتی ہیں. ایسے حالات میں حوصلہ رکھنا سوائے خدا کے فضل کے اور نصیب کسی کو نصیب نہیں ہو سکتا. تو دراصل یہ لوگ جو یہ سمجھتے ہیں کہ ان لوگوں کے حوصلے کو پست کر دیں گے جن کو خدا نے حوصلہ دیا, بڑی ان کی جہالت ہے. اور جو یہ سمجھتے ہیں, اگر یہ ان کی نیت ہے کہ وہ ہمیں تکلیف دے کر یہ دنیا کو بتائیں کہ دیکھو ان کا مباہلہ الٹا پڑ گیا اور مباہلے کے بعد دیکھو ان کو تکلیفیں پہنچائی ہیں ہم نے, انسان کی دی ہوئی تکلیفوں کو لعنت قرار دینے والے بہت ہی دنیا میں پرلے درجے کے احمق لوگ ہیں. کیونکہ انبیاء کے مقدس گروہ کو ہمیشہ انسانوں نے تکلیفیں پہنچائی ہیں اور آخری وقت تک ان کو تکلیفیں پہنچتی رہیں گی. عذاب وہ ہوتا ہے جو خدا کی طرف سے نازل ہو, اور اس کی نشانی یہ ہے کہ عذاب مٹا دیا کرتا ہے قوموں, ان کو ذلیل و رسوا کر دیا کرتا ہے, ان کے حوصلے پست کر دیا کرتا ہے, ان کے دل شکست کھا جاتے ہیں. مگر وہ قومیں جو خدا کی طرف سے خدا کے لیے خدا کی طرف سے ابتلاؤں میں ڈالی جاتی, ان پر ان علامتوں میں سے ایک بھی صادق نہیں آتا. نہ ان کے سر نگوں ہوتے ہیں, نہ ان کے حوصلے پست ہوتے ہیں, نہ ان کے دلوں پر مایوسی کے سائے پڑتے ہیں. وہ انتہائی ظلمات کے وقت بھی اپنے دل سے ایک ابلتا ہوا نور دیکھتے ہیں اور اس نور سے وہ آگے بڑھتے ہیں, اس کی روشنی میں وہ آگے چلتے ہیں. یہ وہ تقدیر ہے جو جماعت احمدیہ کی تقدیر ہے. پہلو نے بھی آزمایا تھا, تم بھی آزما لو, تمہاری اگلی نسلیں بھی آزماتی چلی جائیں, مگر جماعت احمدیہ کی ترقی کو تم نہیں روک سکتے. جماعت احمدیہ کے قدم ہمیشہ آگے سے آگے بڑھتے چلے جائیں گے. قربانی کے ہر میدان میں ہم لبیک کہیں گے. میں نے ابھی فیصلہ نہیں کیا کہ جماعت کو اس موقع پر کیا ہدایت دوں. کیا وہ یہ ہدایت دوں کہ تم قانونی حق کو اختیار کرتے ہوئے پھر جو کچھ بھی ہے تم اپنا دفاع کرو اور خدا پر توکل رکھو اور ہر قسم کی ابتلاء کے لیے تیار ہو جاؤ, یا یہ ہدایت دوں کہ تم ابھی صبر سے کام لو اور مزید صبر سے کام لو اور مزید سب سے کام لو اور خدا کی رحمت کی امیدوار رہو جیسا کہ تم ہو, اور دشمن جو کچھ کر سکتا ہے اس کو کر گزرنے دو. یہ فیصلہ تو جب بھی ہوگا میں جماعت کو مطلع کر دوں گا. لیکن وہ آیات جو فرعون کے متعلق میں نے پڑھی ہیں ان کو پڑھنے کے بعد اور بعض حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے الہامات کی روشنی میں سرے دست میرا رجحان یہی ہے کہ میں جماعت کو مزید صبر کی تلقین کروں. کیونکہ قرآن کریم میں بارہا فرعون کا ذکر تو ملتا ہے اور اس کے مظالم کا ذکر ملتا ہے, لیکن کہیں بھی اس کے مقابل پر حضرت موسیٰ کو اور آپ کی قوم کو دفاعی حق استعمال کرنے کی تلقین نہیں ملتی. اس میں کوئی حکمت ہے. ہاں جب اس کے ظلم کے پنجوں سے حضرت موسیٰ اور آپ کے غلام آزاد ہو گئے تو پھر خدا نے ان کو بعض دفاعی حق دیے, بلکہ بعض دفاعی حق ان پر فرض کیے گئے. اس لیے اگر یہ وہی دور ہے جس کا حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے الہامات میں ذکر ملتا ہے تو پھر میرا رجحان اسی طرف ہے. لیکن ابھی غور ہوگا, دعائیں ہوں گی, مشورے ہوں گے,
اور جو بھی آخری فیصلہ ہوگا مجھے یقین ہے کہ خدا تعالیٰ کی رضا کا حامل ہوگا اور جماعت اس پر قائم رہے گی. میں یہ فیصلہ اس لیے نہیں کر رہا کہ میرے جماعت کی طرف سے بزدلی کا خوف ہے, ہرگز نہیں. میں احمدیوں کو خوب جانتا ہوں, وہ میرے دل میں بس رہے ہیں, ان کے دل کی سرسراہٹ میرے دل میں محسوس ہو رہی ہے. میں جانتا ہوں کہ وہ وفادار ہیں جو حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے غلاموں کی یاد تازہ کرنے والے ہیں. حضرت صلی اللہ علیہ وآلہ وسلم پر ایک ایسا وقت بھی آیا تھا جیسا بعد میں, یعنی فرعون کے ظلموں سے آزاد ہونے کے بعد حضرت موسیٰ پر بھی آیا, یعنی تلوار سے اپنے دفاع کی اور مقابلے کی اجازت دی گئی تھی. حضرت موسیٰ پر جب وہ وقت آیا تو بدقسمتی سے ان کی قوم نے آپ کو مخاطب کر کے یہ کہا, یا موسیٰ انا لن ندخلها ابدا ما داموا فیها فاذهب انت وربک فقاتلا انا هاہنا قاعدون, کہ تیرے خدا نے بے شک تجھے یہ پیغام دیا ہے کہ قوت کے ساتھ اس شہر میں داخل ہو جاؤ جو خدا تمہیں عطا کرنے والا ہے. لیکن چونکہ وہ واقعتاً کمزور تھے اور خدا کی تائید کی عظمت سے نا واقف تھے, ناشناسا تھے, اس لیے انہوں نے ظاہر میں دیکھا کہ ایک طاقتور قوم کے مضبوط قلعے میں ایک کمزور اور بیابانوں میں صحرا نورد جماعت کو داخل ہونے کا حکم دیا جا رہا ہے. ان کے قدم سے رک گئے اور انہوں نے جواباً یہ کہا کہ اے موسیٰ جا تو اور تیرا خدا لڑو, ہم بیٹھ کے انتظار کرتے ہیں, جب تم فتح پا جاؤ گے تو پھر ہمیں آواز دے دینا, پھر ہم تمہارے پیچھے پیچھے شہر میں داخل ہو جائیں گے. یہ کسی قسم کا وقت جنگ بدر کے موقع پر حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وسلم اور آپ کے غلاموں پر بھی آیا. اس وقت حضرت صلی اللہ علیہ وسلم نے بار بار جب صحابہ سے مشورہ مانگا اور آپ کی مراد یہ تھی کہ انصار مجھے کیا مشورہ دیتے ہیں, تو مقداد بن اسود نے حضور صلی اللہ علیہ وسلم کی خدمت میں یہ بات ایک عرض کی, اور یہ بات ایسی ہے جو ہمیشہ کی زندگی پا رہی ہے, انمٹ ہے. دنیا میں اور باتیں خدا اور رسولوں کی باتوں کے علاوہ مٹ جائیں مگر یہ بات اب کبھی نہیں مٹ سکتی. ایسی اس میں عظمت, ایسی محبت, ایسی والیت, ایسا عشق, ایسی وفا ہے کہ اسلام سے وابستہ کوئی انسان کبھی اس کو بھول نہیں سکتا نہ بھلانے دے گا. انہوں نے عرض کیا, لا نقول کما قال قوم موسیٰ اذهب انت وربک فقاتلا, اے ہمارے آقا ہم ہرگز یہ نہیں کہیں گے جو موسیٰ کی قوم نے موسیٰ سے کہا تھا, اذهب انت وربک فقاتلا, جا تو اور تیرے خدا لڑتے رہو, لڑتے پھرو. ہم کون ہیں, ہمارے جذبات کیا ہیں؟ انہوں نے عرض کیا, ولکننا نقاتل عن یمینک وعن شمالک وبین یدیک وخلفک, اے ہمارے آقا ہم تیرے آپ کے دائیں بھی لڑیں گے, آپ کے بائیں بھی لڑیں گے, آپ کے آگے بھی لڑیں گے, آپ کے پیچھے بھی لڑیں گے, اور دشمن نہیں پہنچ سکتا آپ تک جب تک ہماری لاشوں کو رونتا ہوا نہ گزرے. یہ وہ جواب تھا جو حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کو آپ کے انصار نے دیا تھا. اور میں جانتا ہوں کہ اگر میں نے سخت وقتوں کی طرح جماعت کو بلایا تو یہی وہ جواب ہے جو ساری جماعت مجھے دے گی, کیونکہ میری اپنی ذات میں کوئی بھی حیثیت نہیں. میں محمد مصطفیٰ صلی اللہ علیہ وسلم کا پیغام, آپ کے قرآن کا پیغام, آپ کی سنت کا پیغام پہنچانے کے سوا اور کوئی حیثیت نہیں رکھتا. اور میں جانتا ہوں کہ جماعت احمدیہ حضرت صلی اللہ علیہ وسلم اور اللہ کے عشق میں ایسی مگن ہے اور ایسی وفادار ہے کہ جواب بعد میں آنے کی تو الگ دور کی بات ہے یا دیر کی بات ہے. میں آپ کو ایک بات بتاتا ہوں, جب میں نے یہ بات سوچی تو مجھے ایسا محسوس ہوا جیسے شہد کی مکھیوں کا چھتا شہد کی ملکہ کو گھیر کر چاروں طرف سے سفر کر رہا ہوتا ہے, اس میں سے ایک عجیب بناٹ کی آواز آ رہی ہوتی ہے جو دل پر غیر معمولی اثر کرنے والی ہے. اس میں ایک قوت ہے, ایک شوکت ہے, ایک روب ہے, اور جس نے بھی وہ آواز سنی ہے اس سے مروب ہوئے بغیر نہیں رہ سکتا. मैंने जब ये बात सोची तो मेरे गोश तसव्वुर ने, मेरे रूहानी कानों ने तमाम दुनिया से जमात अहमदिया की ये बेनाट सुनी जो मुझे पैगाम दे रही थी कि लब्बैक लब्बैक या सैयदी लब्बैक, ऐ मोहम्मद मुस्तफा के गुलाम, आपकी गुलामी में जो तू हमें पैगाम देगा, हम तुझे यकीन दिलाते हैं कि हम उस नाम की अजमत की खातिर आगे भी लड़ेंगे और पीछे भी लड़ेंगे, दाएं भी लड़ेंगे और बाएं भी लड़ेंगे, और कोई दुनिया की ताकत हमें नाकाम और नामुराद नहीं कर सकती। आज भी मेरे आगे लड़ने और मेरे पीछे लड़ने और मेरे दाएं लड़ने और मेरे बाएं लड़ने का वक्त नहीं है। कल मैं तौहीद के आगे लड़ने और आप पीछे लड़ने और दाएं लड़ने और बाएं लड़ने का वक्त है। इसलिए मैंने ये ताकीद आपको बार बार ये समझाया कि वही आवाज है जो पहली आवाज है। आज हमसे मुतालबा यह है कि तुम कल मैं तौहीद से अपना ताल्लुक तोड़ लो। आज हमसे मुतालबा यह है कि हम सब आसानियां तुम्हारे लिए पैदा कर देंगे अगर तुम ये कह दो कि खुदा एक नहीं और मोहम्मद रसूलुल्लाह उसके सच्चे रसूल नहीं। बस ये वो कलाम है, ये मोहम्मद मुस्तफा की इज्जत है, ये तौहीद का मुकाम और मर्तबा है। हम जिसके आगे भी आज लड़ेंगे और पीछे भी लड़ेंगे और दाएं भी लड़ेंगे और बाएं भी लड़ेंगे, कोई दुनिया की ताकत नहीं है जो इस लिहाज से हमें शिकस्त दे सके, कोई दुनिया की ताकत नहीं है जो हमें और कदरों को इस कदर पर तरजीह देने पर आमादा और मजबूर कर सके। बस हमारा जवाब तुम्हें वही है जो मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के गुलामों का जवाब था, और फिर वही जवाब है जो उन नेक और मुत्तकियों का जवाब था जिनको जब फिरौन ने डराया तो उन्होंने ये जवाब दिया, फ़क़्ज़ बान तफाज, जो कुछ कर सकते हो कर दो, तुम हमें नाकाम नहीं कर सकते, कोई दुनिया की ताकत हमें नाकाम और नामुराद नहीं कर सकती। इसका दूसरा पहलू, अब चूंकि वक्त गुजर चुका है, ज्यादा हो गया है, एक मुख्तसर मैं सिर्फ इतना अर्ज करूंगा कि वो आयात जो मैंने तिलावत की थी मेरे नजदीक उनका जमात के इस दौर से गहरा ताल्लुक है जिसमें से हम गुजर रहे हैं। उन आयात में यह नक्शा खींचा गया है कि बाद खुदा के पाक बंदों ने जब खुदा रब्बुन अल्लाह का दावा बुलंद किया तो बाद जालिमों ने उनको गढ़ों में उतारा या उनके अम्बाल और सामानों को इकट्ठा किया और आगे लगाई और तमाशे देखे, और वो शहीद थे इस बात के, गवाह थे और देख रहे थे और मजे उड़ा रहे थे। ये जो वाकया ननकाना साहब में गुजरा है ये बिल्कुल उसी वाकया की याद दिलाता है जो सुरगोदे में पीपल पार्टी की हुकूमत के दौर में गुजरा था, बिल्कुल वही नक्शा था। इसी तरह पुलिस और हुकूमत के अफसरान अपने सामने अहमदी घरों को जलवा रहे थे और फिर तमाशे देख रहे थे। तो कुरान करीम ने जो नक्शे पुरानी कौमों के खींचे हैं और पुराने मुत्तकियों के खींचे हैं, हम भी वो खुशनसीब हैं जिन पर वो नक्शे इतलाक पा रहे हैं, और ननकाना साहब की जमात वो खुशनसीब जमात है जो इस सदी की पहली जमात है, या 63 और 65 को भी शामिल कर लें, जिन्होंने आइंदा सदी में जमात के अजम का, जो आइंदा सदी के लिए जमात के अजम का निशान बन गए। कोई दुनिया की ताग उन पर उनको मगलूब नहीं कर सकती, ये फैसला हुआ है और ये फैसला तमाम सदी और आइंदा सदियों तक भी मोहित रहेगा। लेकिन एक और फैसला भी है जिसका कुरान करीम ने इस सूरत में जिक्र किया है जिसकी मैंने आपके सामने तलावत की, और फैसला यह है कि खुदा भी गवाह है, तुम नहीं सिर्फ, बल अल्लाह भी शहीद है इन बातों का जो तुम कर रहे हो। वो गालिब भी है और रहम करने वाला भी है, वो तुम्हें मौका देगा, लेकिन अगर तुमने जुर्म की तकरार की तो याद रखो कि खुदा भी तकरार करना जानता है। वलहुम अज़ाबु जहन्नमा वलहुम अज़ाबु हरीक, तुम तकरार करोगे तो खुदा भी तकरार करेगा और फिर दोरी आग में तुम्हें मुबतला जलाएगा और दोरे अजाब में तुम्हें मुबतला करेगा। बस हम तो कमजोर और निहत्ते और बेबस और फकीर लोग हैं। एक वक्त के मसीह की आवाज पर हमने लब्बैक कहा, इसलिए मसीह इलामतें हमें पाई जाती हैं। या तुम चाहे तुम तकब्बुर से हकारत की नजर से हमें देखो और समझो कि हम जलील और रुसवा हो चुके हैं, लेकिन फिर भी मुकाबले में कुछ भी नहीं कर रहे। यही ताने मसीह की कौम को भी पहले दिए गए थे, लेकिन खुदा की तकदीर ने कुछ और नजारे दिखाए। वो कमज़ोर और मगलूब और निहत्ते और आगों में जलाए जाने वाले और जानवरों के सामने फेंके जाने वाले लोग तमाम दुनिया पर गालिब कर दिए गए। और फिर वो कौमें जिन्होंने उनसे सलूक किया उनको बार बार सजाएं दी गई। बस ये वो तकदीर है जिसका जिक्र इन आयात में मिलता है। और मैं तुम्हें बताता हूं कि इस तकदीर इलाही को तुम तब्दील नहीं कर सकोगे। दोबारा आजमाइश में डाले गए, दोबारा तुम्हें मौके मिले, फिर तुमने वही हरकतें की जो पहले कर चुके हो, और खुदा फिर तुमसे वही सलूक करेगा जो हमेशा खुदा की तकदीर को चैलेंज करने वालों के साथ सलूक किया जाता है और गलतियों का अदा करने वालों से सलूक किया जाता है। हमारी तो अब भी यही दुआ है कि अल्लाह तुम्हें अकल दे और समझ दे और हमारे प्यारे वतन के दिन फिर जाएं, और बजाय इसके कि वो खुदा की नाराजगी के बोलने वाले हों, अल्लाह की रहमतों की बारिश हमारे अहले वतन पर नाज़िल हो बरसें। الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن محمدا عبده ورسوله عباد الله رحمكم الله إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون اذكروا الله يذكركم وادعوه يستجب لكم وَلَذِكْرُ اللَّهِ أَكْبَرُ